नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
संविधान संशोधनमा सबैको सहमति जुटाउन सरकार एक दुई दिन पर्खने, संशोधनको विरोधमा रहेको एमाले स्थायी कमिटी बैठक चल्दै,
शिक्षण अस्पतालका आवासीय डाक्टरद्वारा ओपीडी सेवा बहिष्कार, बिरामीहरू उपचार पाउनबाट वञ्चित,
लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान शुरू, श्रीमानले हत्केलामा किला ठोक्न खोजेको भन्दै दैलेखमा एक महिलाद्वारा प्रहरीमा उजुरी,
इरानमा रेल दुर्घटना 31 जनाको ज्यान गयो, 70 जना घाइते,
र आउँदो महिना भारतमा हुने महिला साफ च्याम्पियनशीपका लागि 30 जना खेलाडी छनौट।
हेटौडा सिमेन्ट गुणस्तरमा उच्च, एक पटकको प्रयोग, पुस्तौ पुस्ता ढुक्का।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन नम्बर 0574125595।
आज बाबुको स्कुलको पहिलो दिन अरू दिन भन्दा विशेष छ। हामीले हाम्रो बच्चाहरूको भविष्य बारे सोच्यौं र बच्चाहरू बीच कम्तीमा 3 वर्षको जन्मान्तर गर्यौं। हामी सुखी छौं किनकि हामीले परिवार नियोजन अपनायौं।
परिवार नियोजन स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौं।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। संविधान संशोधन विधेयकमा मधेसी मोर्चा र विपक्षी दलको समेत सहमति जुटाउन भन्दै सरकारले एक दुई दिन पर्खने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताबीच भएको छलफलमा मधेसी मोर्चा एकमत भएमा र साना दलको पनि समर्थन जुटाउन सकेमा संशोधन प्रस्ताव बलियो हुने भएकाले केही दिन छलफल गर्ने सहमति भएको छ, जसका कारण संविधान संशोधन विधेयकका बारेमा निर्णय गर्न आज बस्ने भनिएको मन्त्री परिषद बैठक समेत स्थगित भएको छ। विधेयकमा सहमति जुटाउन एक दुई दिन समय लाग्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनाल बलदेवले जानकारी दिनुभयो।
खास गरेर अहिले हामीले संशोधनको लागि कुन धारामा टेकेर कसरी अगाडि बढाउने भन्ने बारेमा, त्यसका संवैधानिक जटिलताहरू के हुन्, यसलाई चाहिँ सहजीकरण गर्ने र ड्राफ्ट तयार गर्ने भनेरै छलफल भइरहेछ। अझै एकपटक मधेस केन्द्रित दलका साथीहरूसँग एकपटक छलफल गर्नुपर्छ र फेरि आफ्नो पार्टीभित्र पनि आवश्यक छ कि भन्ने कोणबाट पनि हामीले छलफल गरेका छौँ। जस्तै नेपाली काङ्ग्रेसले पनि आफ्नो पार्टीभित्र छलफल गर्नु पर्यो, त्यस्तै गरेर हाम्रो पार्टीभित्र पनि केही छलफल हुनु पर्यो, कुन सीमासम्म जाने, कसरी गर्ने भन्ने बारेमा त्यो टुङ्गिया छैन।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस तथा आफ्नो पार्टीभित्र आन्तरिक छलफल गरेर मस्यौदा तयार पार्ने र मन्त्री परिषद बैठकबाट आजै पारित गर्ने योजना बनाउनु भएको थियो, तर प्रस्तावित संविधान संशोधन विधेयकमा काँग्रेस माओवादी केन्द्रभित्रै फरक मत रहेकाले पार्टीभित्र पनि छलफल गर्ने र मधेसवादी दलसँग पनि वार्ता गर्ने सहमति भएपछि प्रधानमन्त्री दाहाल एक दुई दिन कुर्ने निष्कर्षमा पुग्नु भएको हो। संशोधनकै विषयमा प्रधानमन्त्री दाहालले आज बिहान कानूनविदहरूसित पनि छलफल गर्नुभएको छ। कानून मन्त्रालयका सचिव टेक प्रसाद सहित वरिष्ठ कानूनविदसित भएको छलफलमा उनीहरूले संविधान संशोधनमा कानूनी जटिलता नआउने बताएको पनि सल्लाहकार खनालले जानकारी दिनुभयो।
नेकपा एमालेको स्थायी समितिको बैठक अहिले पनि बसिरहेको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसिरहेको बैठकमा सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएमा के कसरी अगाडि बढ्ने लगायतका विषयमा छलफल हुँदैछ। सरकारले आफूहरूसँगको सहमति बिना नै संविधान संशोधन प्रस्ताव अघि बढाएमा संसदमा कसरी प्रस्तुत हुने विषयमा पनि बैठकमा छलफल भइरहेको छ। संविधान संशोधन र सीमांकन हेरफेरको विरोधमा भातृ संगठन मार्फत आन्दोलन शुरू गरेको एमाले सड़क र सदनमा आन्दोलन चर्काउने बताउँदै आएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको प्रमुख पदमा अंगीकृत नागरिक निर्वाचित हुन नपाउने बताउनु भएको छ। कास्कीको विकास निर्माणका विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन पुगेका नेकपा माओवादी केन्द्रका प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले संविधान संशोधन भएपछि पनि अंगीकृत नागरिकता पाउनेहरू मुख्यमन्त्रीदेखि राष्ट्रपतिसम्मका कुनै पनि पदमा निर्वाचित हुन नपाउने स्पष्ट पार्नुभयो। सीमांकनका सम्बन्धमा विगतमा कांग्रेस एमाले तयार पारेको सात प्रदेशको प्रस्ताव वरिपरि नै सहमति खोज्ने प्रयासमा आफू रहेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भाषाका बारेमा पनि आयोगलाई अधिकार दिइने र राष्ट्रिय सभाको प्रतिनिधित्वबारे भूगोल र जनसंख्यालाई ख्याल गरेर प्रस्ताव तयार पारिने जानकारी दिनुभयो।
कुनै कानूनी जटिलताहरू पर्यो भने अथवा कुनै व्यवहारिक अप्ठ्यारो पर्यो भने त्यसलाई सहजता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन नभएर कार्यान्वयन सरकारको मुख्य काम भएको बताउनु भएको छ। पोखरा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले सरकार संविधानको कार्यान्वयनतर्फ नलागि संशोधनलाई प्राथमिकतामा राखेर संक्रमणकाललाई लम्ब्याउने दिशामा अघि बढेको बताउनुभयो।
कुनै कानूनी जटिलताहरू पर्यो भने अथवा कुनै व्यवहारिक अप्ठ्यारो पर्यो भने त्यसलाई सहजता दिनका निम्ति संक्रमणकाल टुङ्ग्याउनका निम्ति यो सरकार हो। यो सरकारले अरू खालका गतिविधि यसको काम पनि होइन। अनि जुन कुरो जरुरी छैन त्यो चाहिँ गर्ने, जुन जरुरी छ त्यो चाहिँ नगर्ने। निर्वाचनतर्फ न कानुन बन्छ, न कानुन संशोधन हुन्छ, न निर्वाचन सम्बन्धी कानुन बन्छ, न आयोग बन्छ, केही कुरामा सरकारको केही पनि ध्यान छैन। अब सरकारले ती काम नगरेर संशोधन गर्ने के यो सरकार, यो संक्रमणकाल भनेको संविधान संशोधनका लागि हो कि संविधान कार्यान्वयनका लागि, संक्रमणकाल टुङ्ग्याउनका लागि कि संविधान संशोधन गर्दै जानका लागि, सधैँ एक एकवटा चटकी कुरा गर्दै जानका लागि हो।
नागरिकलाई आवश्यक नपर्ने संविधान संशोधन आफूहरूलाई मान्य नहुने बताउँदै ओलीले देश तथा नागरिकका हक अधिकारका सम्बन्धमा मात्र संविधान संशोधन हुन सक्ने बताउनुभयो।
निर्वाचन आयोगका प्रमुख आयुक्त डाक्टर अयोधी प्रसाद यादवले नीति मिति र सहमति भएमा निर्वाचन गराउन कुनै कठिनाई नहुने बताउनु भएको छ। झापाको भद्रपुरमा निर्वाचन आयोगले आज गरेको अन्तर्क्रिया तथा स्थानीय तहको निर्वाचन लक्षित नमूना मतदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचन एकै पटकमा गर्न नहुने बताउनुभयो। डाक्टर यादवले आयोग कानूनी मान्यतालाई टेकेर शक्तिशाली बन्न चाहेको भन्दै विदेशमा रहेका नेपालीको मतदान अधिकार सुरक्षित पार्न पनि आयोग प्रयासरत रहेको जानकारी दिनुभयो।
अनसनमा रहेका डाक्टर गोविन्द केसीको माग सम्बोधन नगरेको भन्दै शिक्षण अस्पताल महाराजगंजका आवासीय डाक्टरले ओपीडी सेवा बहिष्कार गरेका छन्। ओपीडी सेवा शैक्षिक कार्यक्रम अन्तर्गतकै भएकाले आजदेखि सेवा बहिष्कार गरेको आवासीय डाक्टरले बताएका छन्। शिक्षण अस्पताल महाराजगंजमा 250 हाराहारीमा आवासीय डाक्टर छन्। उनीहरूले ओपीडी सेवा नदिँदा उपचार सेवा प्रभावित भएको छ। आवासीय डाक्टर बाहेक अरू विशेषज्ञ डाक्टरले ओपीडी र शल्यक्रिया सहित आकस्मिक सेवाका बिरामी हेर्नुपर्ने भएको उपचार प्रभावित भएको छ। नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीका अध्यक्ष सागर पोखरेलले डाक्टर केसीका माग पूरा गर्नका लागि सरकारले कुनै चासो नदिएकाले बाध्य भएर आफूहरूले उपचार सेवा बहिष्कार गर्नु परेको बताउनुभयो। शिक्षण अस्पतालका मेडिकल विद्यार्थीले प्रधानमन्त्री निवास बालुवाटारमा धरना पनि दिएका छन्। केसीको समर्थनमा अब कसरी अगाडि बढ़ने भन्ने विषयमा नेपाल चिकित्सक संघसँग छलफल गरेपछि निर्णय गर्ने सोसाइटीले जनाएको छ। मेडिकल शिक्षाको सुधारका लागि भन्दै डाक्टर केसी 10 पटक अनसन बसेको आज 13 दिन पुग्दा डाक्टर केसीको स्वास्थ्य गम्भीर बन्दै गएको छ।
घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैंगिक हिंसारहित समाज भन्ने नाराका साथ लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान शुरू भएको छ। हरेक वर्ष नोभेम्बर 25 डिसेम्बर 10 तारीकसम्मको अवधिलाई लैंगिक हिंसा विरूद्धको अन्तर्राष्ट्रिय अभियानका रूपमा मनाउने गरिन्छ। अभियानको अवसरमा राष्ट्रिय महिला आयोग तथा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले 7 प्रदेशमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गर्ने भएका छन्। महिला हिंसा विरूद्धका कार्यक्रम भइरहे पनि हिंसाका घटना वर्षेनी बढ्दै गएको राष्ट्रिय महिला आयोगकी कार्यवाहक भगवती घिमरेले बताउनुभयो। राष्ट्रिय महिला आयोगमा आर्थिक वर्ष 2071-72 102 महिला हिंसाको उजुरी दर्ता भएकोमा गएको आर्थिक वर्षमा 331 उजुरी दर्ता भएका छन्। चालू आर्थिक वर्षको पहिलो 4 महिनामा पनि अहिलेसम्म 64 उजुरी दर्ता भएको राष्ट्रिय महिला आयोगले जनाएको छ। आयोगका अनुसार सबैभन्दा बढ़ी घरेलु हिंसाका उजुरी बढ़दै गएका छन्। महिलामाथि हुने भेदभाव विरूद्ध कानूनी रूपमा लड्न सक्ने भएकाले घरेलु तथा महिला हिंसाका उजुरीमा वृद्धि भएको आयोगकी कार्यवाहक अध्यक्ष घिमरेले बताउनुभयो।
श्रीमानले हत्केलामा फलामको किल्ला ठोकेर यातना दिन खोजेको भन्दै दैलेखमा एक महिलाले प्रहरीमा उजुरी गरेकी छिन्। दैलेखको बाँसी गाविस चार चुकीआममा रहेको माइतीघरमा शरण लिएकी 19 वर्षे समीक्षा कुमारी शाहीले आज प्रहरीमा उजुरी दिने भएको हो। विवाह भएको दुई महिनादेखि नै बिना कारण कुटपिट गरिरहने श्रीमान दिपेन्द्र बहादुर शाहीले गएको सोमबार राति हत्केलामा फलामको किल्ला ठोक्न खोजेको उजुरीमा उल्लेख छ। आज काखे बच्चा च्यापेर सदरमुकाममा पुगेकी शाहीले महिला हिंसा विरूद्धको 16 दिने अभियान शुरू भएकै दिन उजुरी गर्नुभएको हो। उहाँले श्रीमानलाई कार्यवाही गर्न माग गर्नुभएको छ। श्रीमानले हत्केलामा किल्ला ठोक्न खोज्दा जेठानी दिदीले बचाएको शाहीले बताउनुभयो। खुट्टामा लागेको घाउ देखाउँदै शाहीले श्रीमानको कुटपिटकै कारण घाउ भएको दावी गर्नुभयो।
धनकुटा जिल्ला अस्पतालले महिला हिंसा विरूद्धको 16 दिने अभियानका क्रममा निशुल्क बहिरङ सेवा शुरू गरेको छ। अस्पताल धनकुटा अस्पतालका प्रमुख डाक्टर मदन कुमार उपाध्यायका अनुसार 16 दिने अभियानमा महिलाले बहिरङ सेवा लिनका लागि पूर्जी काट्नुपर्ने छैन भने अन्य जाँच समेत निशुल्क गरिएको छ। बहिरङ सेवा निशुल्क गरेर महिला हिंसा विरूद्धको अभियानमा सांकेतिक सहयोग गरेको डाक्टर उपाध्यायले बताउनु भएको छ। यस्तै काभ्रेमा लैंगिक हिंसा विरूद्ध पुरूषहरूको मात्र पुरूष पदयात्रा आयोजना गरिएको छ। प्राय सबै पदयात्रामा महिला पुरूष दुवै सहभागी हुने भए पनि लैंगिक हिंसा विरूद्ध 16 दिने अभियानको सन्दर्भमा आज पुरूषहरूको मात्र पदयात्रा गरिएको हो। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू 10 बजेदेखि 5 बजेसम्म सञ्चालन गर्ने बारे अत्यन्त जरुरी सूचना। स्वास्थ्य मन्त्रालय अन्तर्गतका केन्द्रीय अस्पताल, क्षेत्रीय अस्पताल, उप क्षेत्रीय अस्पताल, अञ्चल अस्पताल, जिल्ला अस्पताल, शिक्षण अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूले सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन नियम अनुसार बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म र याद राखौँ कार्तिक 15 देखि माघ 15 गतेसम्म चाहिँ 4 बजेसम्म बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू नियमित रूपमा सञ्चालन गरी नागरिकहरूलाई सुलभ र सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्नु गराउनु हुन निर्देश गरिएको छ। यसरी सेवाहरू प्रदान गरेको नपाइएमा सम्बन्धित कार्यालय प्रमुखहरूलाई कानून बमोजिम कारवाही हुने बेहोरा समेत सम्पूर्ण सरकारी स्वास्थ्य संस्थाहरूलाई यसै सूचनाबाट जानकारी गराइन्छ। बहिरङ्ग सेवा लगायत स्वास्थ्य सेवाहरू नियम अनुसार बिहान 10 बजेदेखि 5 बजेसम्म नियमित रूपमा सञ्चालन भए नभएको सम्बन्धमा आफू अन्तर्गत प्रभावकारी अनुगमन गरी स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउनु हुन सबै क्षेत्रीय स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला जनस्वास्थ्य कार्यालय र आम नागरिकहरूलाई यसै सूचनाबाट हार्दिक अनुरोध गरिन्छ। नेपाल सरकार, स्वास्थ्य मन्त्रालय।
मेरिया मोइनी व्हाइट हिमालयन इन्जिनियरिङले दुध पानी छुट्याउने मिसिन पनि बजारमा ल्याइसक्यो। खटकाउमै भो बर्बादै भो नि, दुधमा पानी मिसाउन त पाइएन नि, होइन त?
पाँडे, त्यसो भए त हाम्रो सहकारीमा पनि अब व्हाइट हिमालयन इन्जिनियरिङकै चिलिङ ब्याड, मिल्क एनालाइजर, अरू आवश्यक उपकरण पनि ल्याउनु पर्यो। बरु यस्ता उपकरण चाहिँ कहाँ पाइन्छ?
यसका लागि भरतपुर 9 गोन्द्रेङ चितवनमा रहेको व्हाइट हिमालयन इन्जिनियरिङमा सम्पर्क गर्नु पर्छ। फोन नम्बर चाहिँ 056551701 98550163143 हो। अनि सुन बिलासे,
भन्न,
व्हाइट हिमालयन इन्जिनियरिङका उपकरणहरू नि देशका प्रमुख सहरहरूमा रहेका शाखा कार्यालयहरूबाट लिन सकिन्छ रे, बुझिस्?
आज बाबुको स्कुलको पहिलो दिन अरू दिन भन्दा विशेष छ। हामीले हाम्रो बच्चाहरूको भविष्य बारे सोच्यौँ र बच्चाहरू बीच कम्तीमा 3 वर्षको जन्मान्तर गर्यौँ। हामी सुखी छौँ किनकि हामीले परिवार नियोजन अपनायौँ।
परिवार नियोजन, स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौँ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र अमेरिकी विकास नियोग USAID।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले संविधान संशोधनमा सबैको सहमति जुटाउन सरकार 1-2 दिन पर्खने, शिक्षण अस्पताल महाराजगंजका आवासीय डाक्टरद्वारा ओपीडी सेवा बहिष्कार, लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान शुरू लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, पुनर्वास भएर अमेरिका पुगेका भूटानीहरू कोही काम र कोही पढ़ाईमा व्यस्त छन्, बुढाबुढीहरू भने घरमै बस्छन्। हाल अमेरिका को नर्थ क्यारोलिना पुगेका उज्यालो सहकर्मी गोपाल गर्तौलाको रिपोर्ट।
65 हिउँद बर्खा बिताइसक्नु भएकी लक्ष्मीमाया तामाङको अहिलेको बसोबास नर्थ क्यारोलाइना राज्यको फोर सिजन अपार्टमेन्ट फोर विन्स ड्राइभ हो। छिमेकमा संसारका विभिन्न मुलुकका मानिस आफू जसरी नै पुनर्वास भएर बसिरहेका छन्।
सजिलो छ अमेरिकामा सामान गर्न, चाहिँ जोख्नु पर्दैन, आलु जोख्नु, करेला जोख्नु भन्नु पर्दैन, दाम कति हो भन्नु पर्दैन, लाटाले पनि सामान त गरिन्छ नि, फुटकाट चाहिँ हुनु पर्यो, नम्बर जान्नु पर्यो फुटकाटको।
तपाईँको नम्बर कति थाहा छ?
थाहा छ, 99 छ, 994 चाहिँ चल्छ।
बुढेसकालमा जिब्रोले अङ्ग्रेजी शब्दहरू राम्रोसँग फड्कार्न सक्दैन। सड़कमा जम्का भेट हुँदा नेपाली लवजमा अङ्ग्रेजी शब्द र शैली मिसिएको अभिवादन गर्नुहुन्छ।
हाई हेलो, हाउ आर यु भन्यो, हाई भन्यो, आइएम गुड भन्यो, गो भन्दा जा भन्छ, कम भन्दा आज भनेको हुँदो रहेछ, त्यति बोल्यो काका बाटोमा हिँड्दा।
अदबैंसेर प्रौढहरूले पनि बजारमा किनमेल र रैथाने अमेरिकी र अन्य मुलुकबाट आएकाहरूसँग मिलेरै काम गर्नु परिरहेको छ। भाषा संस्कृति चलन चाँजो केही नमिल्ने एकै गल्लीका छिमेकीहरूसँग भुटानीहरूको मिलाप बढ़िरहेको देखिन्छ।
अब आफूले कुन काम गर्नुपर्ने त्यही काम गरेर उनीहरूले गर्छ, अनि सुपार वैद्यहरू आयो, यस्तो यस्तो काम गर्नु भन्यो, हातको चालले देखायो, एउटा एउटा शब्द बोल्यो, आफूले जानेर गर्नु पर्यो। छिमेकीहरू यही उहाँहरू हुनुहुन्छ, बर्माको काकाको भन्नुहुन्छ, त्यो होइन बरिसहरू छ भेटनामीहरू।
उमेरदार छोरा बुहारी भर दिन काममा, बुढाबुढीहरू ओल्लो पल्लो घरका दामलीहरूसँग भेटियो र पुराना गफगाफमा भुलियो। त्यस्ता गफगाफमा धेरै जसो त भूटानबाट आफू घर छोडेर बिना ठेगानाको गन्तव्यमा निस्किँदाको घरगोठ खेत खलियानकै सम्झना आउने त रहेछ।
गाई थियो, गाई त्यतिकै दिएर आयौँ, पहिले नै दिउँ हामीले गाई, हलगोरु थियो, गाई थियो, बाख्रा थियो, कुखुरा त त्यतिकै छोड्दै, बाख्रा के अरे गाई र गोरु चाहिँ अर्कालाई दिएर हिँड्यौँ, किन अब आफूले छोडेर हिँड्यो भने अर्कालाई स्याहार भने होइन, धर्म त हुन्छ। लैना गाई थियो, हलगोरु थियो, लैना गाई एउटा, अनि कोरली तिनटा थियो।
पुनर्वास भएर पृथ्वीका विभिन्न अक्षांश र देशान्तर पुगेका भुटानीहरूले नयाँ ठाउँमा गृहस्थको जग बसाल्दै गएका छन्।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर जागिर खाएको भन्दै प्रमुख अनुसन्धान अधिकृत सोन कुमार रौनियार विरूद्ध मुद्दा दायर गरेको छ। शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी साबिक भ्रष्टाचार कसुर गरेको देखिएकाले रौनियार विरूद्ध सजाय माग दावीका साथ आयोगले आज विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। रौनियारले राष्ट्रिय अनुसन्धान विभागको मुख्य पहरेदार पदमा नियुक्त पाउने तथा त्यसै कार्यालयको सहायक निरीक्षक, नायब निरीक्षक, निरीक्षक र प्रमुख अनुसन्धान अधिकृत पदमा समेत बढुवाका लागि पेश गरेका प्रमाणपत्र नक्कली भएको अख्तियारले जनाएको छ।
गोर्खा भूकम्पका कारण क्षतिग्रस्त माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको निर्माण चाँडै शुरू हुने भएको छ। कुल 60 मेगावाट क्षमताको आयोजना गत वर्ष नै सम्पन्न हुनुपर्नेमा भूकम्पका कारण ढिलाइ भएको हो। निर्माणको जिम्मा लिएको चाइना गेजुआ ग्रुप अफ कम्पनीले मंगिर अन्तिम हप्ताबाट निर्माण अघि बढ़ाउने भएको आयोजना प्रमुख फणीन्द्र राज जोशीले जानकारी दिनुभयो। संसदीय समिति र विभिन्न सरोकारवाला निकायले पटक पटक आयोजना पुनर्निर्माण शुरू गर्न आग्रह गरे पनि कसरी अगाडि बढ़ाउने भन्ने बारे निर्णयमा नपुग्दा समस्या भएको थियो। आयोजनाका लागि ऋणदाता चिनिया आयात निर्यात बैंकलाई 5 वर्ष ऋणको अवधि थप गरिदिन अर्थ मन्त्रालयले आग्रह गरेपछि चिनिया पक्ष सहमत भएको हो। बाँधको दुवैतर्फका संरचना नेपाल सरकार आफैले निर्माण गर्नुपर्नेछ, त्यसका लागि अर्थ मन्त्रालयले 61 करोड़ रूपियाँ बजेट उपलब्ध गराउनेछ।
नयाँ शक्ति पार्टीको विद्यार्थी युनियनको पहिलो राष्ट्रिय सम्मेलन चैत 24 गतेदेखि बुटवलमा हुने भएको छ। युनियनको हिजो र अस्ति भएको केन्द्रीय समितिको बैठकले चैत 24, 25 र 26 गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो। त्यस्तै सोभि निर्वाचनमा सहभागी हुन तयारी तीव्र बनाउने निर्णय पनि बैठकले गरेको छ। बैठकले शैक्षिक भ्रष्टाचार विरूद्ध संघर्ष गर्ने तथा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका लागि देशैभरि दबाव कार्यक्रम गर्ने निर्णय गरेको प्रवक्ता रूपनारायण श्रेष्ठले जानकारी दिनुभयो।
शिक्षा ऐन 8 संशोधन प्रमाणीकरण पश्चात शिक्षा नियमावली मस्यौदा गर्ने क्रममा आफूहरूले अघि सारेका सुझावहरूलाई बेवास्ता गरेको भन्दै विद्यालय कर्मचारी संगठनले आन्दोलनको चेतावनी दिएको छ। रिपोर्टर्स क्लबमा आज पत्रकार सम्मेलन गर्दै संगठनले पेशागत स्थायित्व र जीवन निर्वाहको सुनिश्चितताका लागि विगतमा दर्जनौ पटक संघर्ष गरेको उल्लेख गर्दै आफूहरूलाई विस्थापित गर्ने रणनीति लिएकोले बाध्य भएर आन्दोलनको चेतावनी दिएको बताएको छ।
सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
नाइम विशेष तयारी कक्षामा आफ्नो सिट आजै सुनिश्चित गर्नुहोस्
लोकसेवा तर्फ उपसचिव सहसचिव शाखा अधिकृत नासुर खरिदार शिक्षा सेवा तर्फ विद्यालय निरीक्षक मावि निमावि प्रावि तर्फका तयारी कक्षाहरू बिहान दिउँसो तथा बेलुका सबै सिफ्टमा धमाधम सञ्चालन भइरहेका छन्
हाम्रा विशेषताहरू
विशेष छात्रवृत्तिको व्यवस्था
ग्रुपमा भर्ना हुन आउनेहरूलाई विशेष छुटको व्यवस्था
अन्तर्राष्ट्रिय मापदण्डको स्मार्ट कक्ष र लोकसेवा छात्रावासको व्यवस्था
लोकसेवा विज्ञ तथा सम्बन्धित क्षेत्रका प्रतिष्ठित प्रशिक्षकद्वारा पढाइने
सम्पर्क नाइम नेपाल पुतली सडक न्यू प्लाजा काठमाडौँ
सम्पर्क नम्बर 44293329 44293329 र 98510-12875
हामी हौ नेपाल बैंक लिमिटेड तपाईको बैंकिंग साथी सुरक्षित निश्चित सहज कर्जा भरपर्दो रेमिटेन्स इन्टरनेट बैंकिंग थुप्रै अन्य सेवाहरू सहित देशभर शाखा सञ्जाल भएको नेपालको पहिलो बैंक Nepal Bank Limited, Pioneer Bank with complete banking solution.
बगेको खोला फर्किएला समयले नि फर्किएला तर कोरियन भाषाले अड्किएला विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन् सुविधाहरू डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार पुरानो बस पार्क नजिकै फोन 01-424-6024
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
अब बाँकी खबर नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका निवर्तमान अध्यक्ष कर्ण बोहराको आज निधन भएको छ मृगौलाको उपचार गराइरहेकी श्रीमती ममताको कुरुवा बस्दै आएका बोहराको काठमाडौँको मध्यवानेश्वर स्थित भेनस अस्पतालमा निधन भएको हो श्रीमतीलाई रुङ्ने क्रममा अस्पतालको बेडमा सुतेका बोहराको सुतेकै ठाउँमा ज्यान गएको हो बजाङ स्याडी गाविसमा जन्मनु भएका बोहरा रेडियो पश्चिमाञ्चल नेपालका संचालक न्यूज 24 पश्चिमाञ्चल ब्यूरो प्रमुख एवं प्रेस चौतारी नेपालका जिल्ला शाखा संस्थापक समेत हुनुहुन्थ्यो बोहराले केही समयदेखि मुटुको उपचार गराउँदै आउनु भएको थियो
नवलपरासीको दुम्की बासमा बाघको आक्रमणबाट 61 वर्षे आसमती मसराङ्गी मगरको ज्यान गएको छ आज बिहान घाँस दाउरा गर्न दुम्की बास ओडा नम्बर 7 रहेको बगु वनमा गएकी मसराङ्गीलाई बाघले आक्रमण गरेको थियो बाघको आतंक बढ़ेको जानकारी गराउँदा समेत चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले बेवास्ता गरेको स्थानीय बासिन्दाले गुनासो गर्दै आएका छन्
बैतडीको तल्लो स्वराडमा चितुवा मार्न खटिएको प्रहरी टोली चितुवा नमारी फिर्ता भएको छ तल्लो स्वराडको उदयदेवमा गएको भदौमा चितुवाको आक्रमणबाट दुई बालिकाको ज्यान गएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गर्दै तत्कालै 15 जना प्रहरी खटाएको थियो तर धेरै खोजी गर्दा पनि चितुवा नभेटेको र अब हिउँदमा चितुवा गाउँ नपस्ने भएकाले प्रहरी टोली फिर्ता भएको प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले जानकारी दिनुभयो बैतडीको तल्लो स्वराडमा पछिल्लो 5 वर्षमा चितुवाको आक्रमणबाट 22 जनाको ज्यान गएको छ
म्याग्दीको दरबाङ दुई भूमेथानका ललितमान पुनको घर आगलागीबाट जलेको छ आगलागीबाट 15 लाख रूपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ इलाका प्रहरी कार्यालय दरबाङको प्रहरी टोली तथा स्थानीय बासिन्दाले 2 घण्टापछि आगो निभाएका थिए
भोजपुर सदरमुकामका आगलागी पीड़ितलाई नेपाली कांग्रेसका नेता तथा सांसद ज्ञानेन्द्र बहादुर कार्कीले नगद 1 लाख रूपियाँ सहयोग गर्नुभएको छ मंगिर 5 गते भएको आगलागीका प्रभावितलाई सांसद कार्कीले जिल्ला दैवी प्रकोप उद्धार समिति मार्फत सहयोग रकम उपलब्ध गराउनु भएको हो
रसुवामा 8 महिनामा 2 करोड़ रूपियाँ भन्दा बढ़ीको गोलभेडा उत्पादन भएको छ जिल्ला कृषि विकास कार्यालय रसुवाका अनुसार रसुवाको 60 हेक्टर क्षेत्रफलमा लगाइएको गोलभेडा खेतीबाट 2072 चैतदेखि अहिलेसम्म झन्डै 2,96,00,000 बराबरको गोलभेडा उत्पादन भएको हो
मेरो पनि भन्नु छ
सुशीला सिलवाल फेसबुकमा लेख्नुहुन्छ हाम्रो समाजमा महिला हिंसा बढ्नुमा महिला नै धेरै दोषी छन् महिलाद्वारा महिला नै पीड़ित भएका छन् जबसम्म सासूले बुहारीलाई छोरी समान माया र विश्वास गर्दिनन् अनि श्रीमती छोराछोरी भएका पुरूषसँग अर्की महिला सौताको रूपमा भित्रिएर तनाव दिने क्रम जबसम्म रोकिँदैन तबसम्म महिला हिंसा चलिरहन्छ। महिला हिंसा अन्त्यका लागि एक दिन सेमिनार गोष्ठी गर्नुभन्दा पारिवारिक चेतना जगाउन आवश्यक छ।
फेसबुकमै बसन्त तमु लेख्नुहुन्छ, प्रविधिको विकाससँगै विकृति विसंगतिका घटना बढ्न थालेका छन्। पुरूषले जे गरे पनि हुने, महिलाले किन नहुने भन्ने जस्ता कुरा मात्र सिकाएर महिला हिंसा गर्दैन। नैतिक परिधि नागेका महिलालाई पनि नियन्त्रणमा राख्नुपर्छ र सही बाटोमा रहेर पीड़क पुरूषलाई तह लगाउनुपर्छ महिला आफैले।
जयकृष्ण दुलाल ट्वीट गर्नुहुन्छ, संविधान संशोधनको सकसले राजनीति तातिरहेका बेला देश र नागरिकले फेरि दुःख पाउन नपरोस्। एकातिरको समस्या सुल्झाउँदा अर्कोतिर समस्या नपरोस्।
यसै विषयमा गणेश प्रसाद हुजदार लेख्नुहुन्छ, स्थानीय तह पुनः संरचना गर्दा ठाउँ हेरफेर हुनु स्वाभाविक हो, तर यसलाई लिएर नेताहरूले जनतालाई उक्साएर अशान्ति मचाउनु चाहिँ दुःखद कुरा हो।
अनि अहिले दक्षिण कोरियामा कार्यरत एकराज बुढा थोकीले ट्वीट गर्नुभएको छ, अहिले काठमाडौँमा लोड सेडिङ अन्त्य भएको छ, तर विद्युत बढ़ी खपत हुने उपकरण नचलाउनु रे, अब ती उपकरण चाहिँ कहिले चलाउने होला?
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू रितु थेवे र उजिर कार्की। अब विदेशका खबर। इरानमा रेल दुर्घटना हुँदा 31 जनाको ज्यान गएको छ। राजधानी तेहरानबाट 250 किलोमिटर पूर्वमा पर्ने सेमनान प्रान्तमा भएको दुर्घटनामा 70 जना घाइते भएका छन्। दुर्घटनामा रेलका 4 डिब्बा उछिटिएको तथा 2 आगो लागेको बीबीसीले जनाएको छ। रेलमा समस्या आएपछि रोक्ने क्रममा दुर्घटना भएको स्थानीय एक अधिकारीले बताएका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले कोलम्बियामा भएको शान्ति सम्झौताको स्वागत गर्नुभएको छ। कोलम्बियाका राष्ट्रपति जुआ म्यानुएल सान्तोस र फार्कका नेता रोड्रिगो लोन्डोनोबीच आज कोलम्बियाको राजधानी बोगोटामा संशोधित शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। सम्झौताले लामो समयदेखिको द्वन्द्व अन्त्य गर्न सहयोग गर्ने भएकाले सम्झौतामा संलग्न दुवै पक्षलाई आफूले बधाई दिन चाहेको बानले बताउनु भएको छ। अघिल्लो पटक गरेको शान्ति सम्झौता नागरिकले जनमत संग्रहबाट अस्वीकार गरेपछि कोलम्बिया सरकारले शान्ति सम्झौताका बुँदाहरू संशोधन गरी फेरि नयाँ सम्झौतामा हस्ताक्षर गरेको हो। संशोधित शान्ति सम्झौतालाई संसदले पारित गर्नुपर्नेछ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। अखिल नेपाल फुटबल संघ एन्फाले आउँदो पुस 11 गतेदेखि हुने 4 महिला साफ च्याम्पियनशीपका लागि 30 खेलाड़ी छनौट गरेको छ। एन्फाले प्रतियोगिताका लागि प्रारम्भिक चरणमा 30 खेलाड़ीको घोषणा गरेको हो। एन्जेला तुम्बाम्पो सुब्बा, नमिता कुमारी डली, रूपा राणा मगर, अञ्जना राणा मगर, घिम कुमारी गुरूङ, अमृता जैसी, अञ्जली वाइवा, मनमाया लिम्बु, हीरा कुमारी भुजेल, पुनम जर्गा मगर 30 सदस्यीय टोलीमा परेका छन्। यसै गरी गीता राणा, विमला विक, नन्दकुमारी थापा, कविता धिमाल, सपना लामा, दीपा राई, लक्ष्मी पौडेल, अनिता बस्नेत, दीपा अधिकारी, रेणुका नगरकोटी, अनिता केसी, इन्दिरा राई, मञ्जली योञ्जन, सविता भण्डारी पनि प्रारम्भिक टोलीमा परेका छन्। सावित्रा भण्डारी, कृष्णा खत्री, शर्मिला थापा, निरु थापा, निर्मला विक, मञ्जु गुरूङ र सरु लिम्बु पनि टोलीमा परेका छन्। 4 बन्द प्रशिक्षणपछि अन्तिम टोलीको घोषणा हुनेछ।
र दक्षिण अफ्रिकासँगको तेस्रो टेस्टको पहिलो पालीमा अस्ट्रेलियाले दोस्रो दिनको खेल सकिँदा 48 अग्रता लिएको छ। आज दोस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाले 6 गुमाएर 307 बनाउँदै 48 अग्रता लिएको हो। पाकिस्तानले पहिलो पालीमा 259 बनाएको थियो। यस्तै दक्षिण अफ्रिकाले पहिलो पालीमा 259 बनाएको थियो। यस्तै पाकिस्तानसँगको दोस्रो टेस्टमा पहिलो दिनको खेल सकिँदासम्म न्युजिल्याण्डले 2 गुमाएर 77 बनाएको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
संविधान संशोधनमा सबैको सहमति जुटाउन सरकार 1-2 पर्खने, संशोधनको विरोधमा रहेको एमाले स्थायी कमिटी बैठक चल्दै,
शिक्षण अस्पतालका आवासीय डाक्टरद्वारा ओपीडी सेवा बहिष्कार, बिरामीहरू उपचार पाउनबाट वञ्चित,
लैंगिक हिंसा विरूद्धको 16 अभियान शुरू, श्रीमानले हत्केलामा किला ठोक्न खोजेको भन्दै दैलेखमा एक महिलाद्वारा प्रहरीमा उजुरी,
इरानमा रेल दुर्घटना 31 ज्यान गयो, 70 घाइते,
र आउँदो महिना भारतमा हुने महिला साफ च्याम्पियनशीपका लागि 30 खेलाड़ी छनौट।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै हामी रुबिना श्रेष्ठ र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।